بسم الله الرحمن الرحيم.
تبت يدا أبي لهب وتب، ما أغنى عنه ماله وما كسب، سيصلى نارا ذات لهب. سورة المسد کا ترجمہ اور مختصر وضاحت. آیت نمبر ایک، تبت یدا ابی لہب و تب، ابو لہب کے ہاتھ ٹوٹ گئے اور وہ ہلاک ہوا. دو، ما اغنا عنہ مالہ وما کسب، نہ تو اس کا مال اس کے کسی کام آیا اور نہ جو اس نے کمایا تھا. اس کی ہم وضاحت آپ کی خدمت میں عرض کریں گے. توجہ فرمائیے، یہ سورہ مبارکہ بھی قرآن مجید کی صداقت پر اور بہت ساری چیزوں کے ساتھ ساتھ یہ بھی ایک واضح اور روشن گواہی دینے والی. آپ کو معلوم ہے ابو لہب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا چچا ہے. رسول اللہ کا بچپن اس کے سامنے گزرا ہے، لیکن جیسے ہی اللہ کے نبی نے اسلام کی تحریک کا اعلان کیا تو یہ شخص اپنے بھتیجے کا بدترین مخالف بن کر ظاہر ہوا. یہ خوبصورت بھی تھا، جس کو ابو لہب کہا جاتا ہے، لہب آگ کے شعلے کو کہتے ہیں. اس کے رخسار، اس کا رنگ اتنا سرخ و سفید تھا کہ اس رنگ کی سرخی و سفیدی کی وجہ سے اس کو ابو لہب کہتے تھے. بہت مالدار تھا، اور مالدار ہونے کی وجہ سے بہت سارے تعلقات تھے اس کے لوگوں کے ساتھ، یعنی اس کی لوبی بڑی مضبوط تھی مکہ میں. اس کی محفل کے لوگ مثلا بڑے بڑے لوگ تھے. اس شخص نے، یعنی یہ سر فہرست ان لوگوں میں سے ہے کہ جنہوں نے رسول پاک کی مخالفت کی. ایک واقعہ جو ملتا ہے تاریخ میں اور اسے کسی فلم میں فلمایا بھی گیا ہے، اور وہ ہم نے دیکھا، آپ کی خدمت میں عرض کریں کہ مکہ کے دو نوجوان آپس میں گفتگو کر رہے ہیں ابو لہب کے بارے میں. سورہ لہب نازل ہو چکی ہے، سورہ مسد یہ نازل ہو چکی ہے اس زمانے میں. ابو لہب ابھی زندہ ہے، اپنی مخالفت پر ڈٹا ہوا ہے. تو ان میں سے ایک جوان دوسرے سے کہتا ہے کہ یار، اگر ابو لہب میں عقل ہو تو اس کو چاہیے کہ اسلام قبول کر لے. کیوں؟ اس لیے کہ اگر ابو لہب اسلام قبول کر لے تو قرآن غلط ثابت ہو جائے گا. اس لیے کہ یہ جو سورہ مسد ہے، یہ ایک نوجوان دوسرے سے کہہ رہا ہے کہ یہ جو سورہ مسد ہے اس نے تو کنفرم کر دیا ہے کہ ابو لہب جہنمی ہے اور یہ اسلام قبول نہیں کرے گا. یہ بھی جہنمی ہے، اس کی بیوی بھی جہنمی ہے. تو اگر ابو لہب میں عقل ہو اور وہ محمد صلی اللہ علیہ وآلہ وسلم کو غلط ثابت کرنا چاہے لوگوں میں، اسے چاہیے کلمہ پڑھ لے، پاس چلا جائے اپنے بھتیجے کے اور کلمہ پڑھ لے. اس کے کلمہ پڑھتے ہی ثابت ہو جائے گا قرآن غلط ہے. تو دوسرے نوجوان نے اس سے کہا، اگر ایسا ہے، اس کا مطلب یہ ہے کہ اگر ابو لہب نے مرتے دم تک اسلام قبول نہ کیا تو پھر محمد سچے صلی اللہ علیہ وآلہ وسلم. آپ غور کیجئے، بڑی سادہ بات. اور پھر کیا ہوا؟ ابو لہب نے اسلام قبول نہیں کیا مرتے دم تک، और अपने अमल से साबित कर गया कि कुरान ने जो आइंदा की खबर दी है इसके जहन्नमी होने की, वो बरहक। सूरह मसद बता रही है कि ना अबू लहब ना इसकी बीवी दोनों कभी इस्लाम कबूल नहीं करेंगे और जहन्नमी है। सयसला नारन ज़ात लहब, अन करीब भड़कती हुई शोलों वाली आग में जलेगा ये। अगर ये इस्लाम कबूल कर लेता कितना आसान था, कहता मोहम्मद आपका कुरान गलत साबित हो गया, मैंने इस्लाम कबूल कर लिया, नहीं किया। अल्लाह इसके अंदर की वो जो जिदबाजी, खुदा से बेहतर कौन अलीमुन बिदात सुदूर है, खुदा बंदे आलम से बेहतर कौन आलिम है जानता है कि अबू लहब का मिजाज इसे कभी नहीं छोड़ेगा। ये उस लेवल पर पहुंचा हुआ है कि ये है बा इख्तियार है, जो मर्जी करे, ऐसा नहीं कि इख्तियार सलब हो गया। लेकिन और ये बात बड़ी गौर तलब और समझने वाली है इस लिहाज से भी कि हम अगर हमारे अंदर जिदबाजी और हट धर्मी और अपनी गलत बात पर भी डट जाने का मिजाज है तो इस मिजाज को ठीक करें, अपनी अकड़ को, मिजाज की अकड़ को कुछ कम कर लें। यह मिजाज अबू लहब बना देता है इंसान को, जिदबाजी और हट धर्मी और तकब्बुर। जैसे एक टीचर को पता हो ये कोई ताज्जुब की बात नहीं है कि कोई कहे इसका मतलब अबू लहब का तो इख्तियार ही खत्म हो गया, इख्तियार खत्म नहीं हुआ। आसान सी मिसाल देता हूं, एक टीचर एक बच्चे के मां बाप को बुला के कहता है तुम्हारा बच्चा फेल है, अभी इम्तिहान महीने बाद है। आया टीचर के ये कह देने से कि ये बच्चा तुम्हारा फेल है बच्चे का इख्तियार खत्म हो जाएगा? नहीं। गौर कीजिए, इसलिए कि टीचर मसलन साल भर बच्चे को 11 महीने पढ़ा चुका है, 11 महीने बच्चे की परफॉर्मेंस देखने के बाद, उसकी हालत देखने के बाद, उसको कातियत के साथ पता चल चुका है अपने तजर्बात की रोशनी में, अपने इल्म की रोशनी में, कि यह बच्चा पास नहीं होता। ना ये कि टीचर के ये कह देने से बच्चे का इख्तियार खत्म हो गया, बच्चा मजबूर हो गया। तवज्जो फरमा रहे, लिहाजा अल्लाह भी सजा और जजा दोनों किस पर देता है? इख्तियार पर देता है, ना कि जबरदस्ती किसी को ऐसा कर दे, खिलाफ अदल इलाही है। तवज्जो फरमा, सादा सिंपल अक्ल कॉमन सेंस इस बात को समझ सकती है। लेकिन इस बात पर आपकी तवज्जो रहे कि सूरतुल मसद कुरान की और रसूलुल्लाह की सदाकत पर खुद गवाह है, यानी जो कहा वही हुआ। जैसे कि वो दो नौजवानों की गुफ्तगू भी मैंने आपकी खिदमत में अर्ज की, और अगर ये दो नौजवानों का किस्सा ना भी हो तो भी बात यही है कि जब अबू लहब को ये कहा गया उसे चाहिए था इस्लाम कबूल कर ले, और इस्लाम कबूल करने के बाद कहे मैंने तो इस्लाम कबूल कर लिया लेकिन आपका कुरान गलत साबित हो गया, आप गलत साबित हो, नहीं हुआ ऐसा। अबू लहब मरा है गजवा बदर के बाद, गजवा बदर पे ये गया नहीं था, अपनी जगह और बंदे भेज दिए थे। जब बदर में शिकस्त हुई तो बहुत इसको आग लगी और अल्लाह ने इसे एक ऐसी गंदी बीमारी में मुबतला कर दिया कि ये उसी बीमारी से मर गया, इसके पास कोई नहीं आता था, और जहां इसकी लाश पड़ी थी वहां जाता कोई नहीं था, दफन करने कोई नहीं जाता था। आखिर मक्का के लोगों ने इसकी औलाद से कहा कि बाप की लाश को कहीं फेंको, और उन्होंने किसी तरीके से उठवाकर और किसी पत्थरों के पीछे फेंक दी और ये इसका अंजाम हुआ। कितना चांस था इसके पास इस सूरह के नुजूल के बाद इस्लाम कबूल करने का? ये भी तवज्जो फरमाइए, सूरह मसद भी इब्तदाई सूरतों में है जो रसूलुल्लाह पर नाजिल हुई, शुरू शुरू में जो सूरतें नाजिल हुई, कितना टाइम था इसके पास? ये बात खुद गवाह है कुरान मजीद की सदाकत। इस शख्स ने इस्लाम कबूल नहीं किया, हालांकि बहुत चांस है, चचा है, बड़ा करीबी है, दूर नहीं है, चचा है, बहुत चांस है, लेकिन अल्लाह ने बता दिया ये नहीं करेगा, ये जहन्नम की आग का ईंधन है। तो एक तो ये आप जहन में रखिए। दूसरा अहम नुक्ता जो कुरान मजीद की इस किस्म की आयात से हमें मिलता है वो ये कि दुनिया के सबसे अजीम अंबिया के सरदार, अल्लाह की सबसे प्यारी हस्ती रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का रिश्तेदार होना भी, सगा रिश्तेदार होना भी اگر رسول اللہ کے راستے کو اختیار نہیں کیا تو یہ کام نہیں آئے گا. لہذا اگر کوئی سمجھتا ہے کہ میں رسول اللہ کے خاندان سے ہوں میں بچ جاؤں گا, اس بیچارے کو کسی نے ایسے ڈھکوسلے دیے ہیں, اس نے قرآن نہیں پڑھا, اس نے حضرت نوح کے بیٹے کا انجام قرآن میں نہیں پڑھا, جس کے بارے میں حضرت نوح نے بات بھی کرنے کی کوشش کی اللہ نے فوراً منع کر دیا اور لفظ بھی سخت بولے کہ اے نوح میں آپ کو نصیحت کر رہا ہوں کہ آپ جاہلوں میں سے نہ ہو جائیں, اور حضرت نوح نے فوراً توبہ کی. توبہ یعنی مراد نہیں ہے کہ حضرت نوح نے کوئی گناہ کر دیا تھا وہاں پر, لیکن انہیں معلوم نہیں تھا کہ میرا بیٹا اندر سے کافر ہے, چونکہ اللہ نے وعدہ کیا تھا کہ اے نوح آپ کے گھر والے جو ہیں وہ بچ جائیں گے. بیوی کا پتہ تھا, بیٹے کا پتہ نہیں تھا. نہ نبی کی بیوی ہونا کام آیا کیونکہ نبی کے راستے پر نہیں تھی, نہ نبی کا سگا بیٹا ہونا کام آیا کیونکہ نبی کے راستے پر نہیں تھا, نہ نبی کا چچا ہونا کام آیا کیونکہ نبی کے راستے پہ نہیں تھا. سمجھو فرما رہے, ہمارے ذہنوں میں ہم بار بار عرض کرتے ہیں اگر کچھ معیار افکار عقائد بن گئے کہ جو خلاف قرآن ہے, کب پتہ چلیں گے؟ جب قرآن پڑھیں گے. قرآن نے تو بتائے ہی معیار ہے, اور وہ پتھر پر ایسی لکیر ہے جو نہ مٹ سکتی ہے نہ تبدیل ہو سکتی ہے. اللہ کے بعد وَلَن تَجِدَ لِسُنَّتِ اللَّهِ تَبْدِيلًا, تو کبھی اللہ کے قانون میں اٹل قانون میں تبدیلی نہیں پائے گا. لا تبدیل لکلمات اللہ, اللہ کے کلمات میں کوئی تبدیلی واقع نہیں ہو سکتی. کتنا اہم ہے قرآن کو پڑھنا اور کتنا غیر اہم ہو گیا ہے قرآن کو پڑھنا ہماری زندگی میں. بہت بڑا کیس مقدمہ دائر ہوگا قیامت کے دن, اور اس کی زد میں سب سے پہلے وہ آئیں گے جو اپنے آپ کو دین بتانے والا کہتے تھے. جب رسول اللہ شکایت کریں گے سب سے پہلے کہا جائے گا بڑے ذمہ داروں کو بلاؤ جو کہتے تھے ہم دین بتانے والے ہیں, ہم جناب دین کی تبلیغ کرنے والے ہیں, ان سے پوچھا جائے کہ تم نے کتنا قرآن مجید لوگوں کو بتایا, پھر پتہ چلے گا. کیونکہ ظاہر ہے جب کوئی کیس ہوتا ہے اس میں جس کا جتنا کردار ہوتا ہے اس پر اتنا پھر مقدمہ دائر کیا جاتا ہے, اور یہ کیس تو دائر ہونا, یہ ایف آئی آر تو کٹنی ہی کٹنی ہے. ایف آئی آر ہم یہاں پہ کہتے ہیں فرسٹ انویسٹیگیشن رپورٹ, ہم کہتے ہیں پرچہ ہو گیا. رسول اللہ پرچہ کٹوائیں گے, اس عظیم ترین عدالت میں پروسیڈنگز ہوں گی, ایسی عدالت میں کہ جہاں سے کسی کو اجازت نہیں دی جائے گی کہ ایک دفعہ واپس چلے جاؤ اور اپنی اصلاح کر لو جو خرابیاں تم سے ہو چکی ہیں, کبھی بھی مہلت نہیں دی جائے گی. جس نے اصلاح کرنی ہے وہ یہی پر اپنی اصلاح کرے.
اللہ العلی العظیم.